الحمد لله الذي جعلنا من المتمسكين بالقرآن الكريم وبولاية أمير المؤمنين وأئمة المعصومين عليهم السلام. درود پڑھے محمد و آل محمد پر. اما بعد، قال الله سبحانه وتعالى في محكم كتابه المجيد وفرقانه الحميد، بسم الله الرحمن الرحيم: يا أهل الكتاب لا تغلوا في دينكم. درود پڑھے ہیں محمد وآل محمد پر. تمام تر تعریفیں خدائے وحدہ لا شریک کے لیے، درود اور سلام محمد اور اہل بیت محمد علیہ الصلاۃ والسلام کی ذوات مقدسہ پر. حمد ہے اس خدا کی جس نے ہمیں اور آپ کو قرآن کریم، ولایت امیر المومنین اور دیگر ائمہ علیہم السلام کی ولایت سے متمسک کیا. امام حسن عسکری علیہ الصلاۃ والسلام کا غلو کے خلاف رویہ آج ہماری اس مختصر سی تقریر کا عنوان قرار پایا ہے. عزیزان گرامی قدر، پروردگار عالم نے اپنی قدرت سے کائنات کو خلق فرمایا، تخلیق فرمایا. پروردگار عالم نے اپنی قدرت کاملہ سے نہ صرف یہ کہ مخلوقات کو خلق فرمایا بلکہ ان تغیرات کو بھی خلق فرمایا کہ جس سے مخلوق متغیر ہوتی ہے. پروردگار عالم نے ہر اس ضرورت کو کہ جو مخلوق کی ضرورت ہے اسے مخلوق سے پہلے پیدا کر دیا. یہ میرے پچھلے جملے کا آسان اور سلیس انداز میں ترجمہ تھا، اگرچہ کوشش یہ ہونی چاہیے کہ وہ ادبی الفاظ اگر ہم اس باب العلم سے نہیں لیں گے تو پھر کہاں سے لیں گے. تو کوشش یہ ہونی چاہیے کہ اپنی سطح کو بلند کیا جائے، نہ کہ ممبر کی سطح کو گرا دیا جائے. یہ خود ایک ذمہ داری ہے. تو عرض کیا کیا تھا، جملہ کیا تھا، پھر وہی دوبارہ دہراؤں. پروردگار عالم نے جہاں مخلوقات کو خلق فرمایا وہیں کچھ تغیرات کو خلق فرمایا جس سے مخلوق نے متغیر ہونا ہے. اس نے قوانین کو خلق فرمایا، اس نے قوانین تکوینیہ کو خلق فرمایا. یعنی بچے فزکس پڑھتے ہیں، کیمسٹری پڑھتے ہیں، کمپاؤنڈز کیا بنتے ہیں، ایک ایلیمنٹ دوسرے ایلیمنٹ سے مل جاتا ہے، یہ کشش ثقل، یہ گریویٹیشنل فورس، یہ گردش کا قانون، یہ جسے کہتے ہیں کہ جو ایک شے لوور کنسنٹریشن سے ہائر کنسنٹریشن سے لوور کنسنٹریشن تک کی موومنٹ. ہاں، یہ کون سے قوانین ہیں سارے؟ یہ سارے جس کو آپ ڈیزولو ہو جانا کہتے ہیں، یہ کس نے خلق کیے؟ کیا کسی سائنٹسٹ نے بنائے؟ نہ. کس نے خلق پر؟ اللہ نے خلق فرمایا. تو اللہ تعالیٰ نے یہ تمام، یہ حرارت کو کس نے خلق فرمایا؟ اگر زمین میں حرارت نہ ہو تو زندگی کا امکان ہے؟ اگر اس حرارت کو، آگ میں گرمی کو رکھا، کس نے رکھا؟ آگ کو بھی خلق فرمایا، آگ میں حرارت کو بھی خلق فرمایا. آپ نے غور کیا؟ تو پروردگار عالم تو احسن الخالقین ہے، اور تمام کی تمام مخلوقات اور تمام کی تمام قوانین جو ہیں وہ کس کے گرد گھوم رہے ہیں؟ یہ بہت اہم نقطہ ہے، بہت توجہ. یعنی اگر میں آپ سے پوچھوں کہ یہ سمندر کس کے لیے خلق فرمایا، آپ کہیں گے یقیناً تمام مخلوقات میں افضل ترین مخلوق کون ہے؟ انسان. اب اگر انسان افضل ترین مخلوق ہے یعنی سب تمام مخلوقات میں سے افضل، تو اے حضرت انسان تجھے معلوم ہے یہ سمندر ہم نے کس کے لیے خلق کیا؟ تیرے لیے خلق کیا. یہ ہواؤں کو کس کے لیے چلایا؟ تیرے لیے چلایا. بارش کس کے لیے برسائی ہے؟ تیرے لیے برسائی ہے. دانا کس کے لیے اگایا ہے؟ تیرے لیے اگایا ہے. جتنی نعمتیں آپ اس وقت اپنے ذہن میں تصور کر سکتے ہیں، یہ نعمتیں کس کے لیے ہیں؟ جواب، اے حضرت انسان، یہ تیرے لیے ہی ہیں. اور یہ ہم خود سے نہیں کہہ رہے، دینے والے نے کہا ہے، سخر لکم ما فی الارض جمیعا. جو کچھ ہے، اس ماں کی حقیقت کو سمجھیے، اس ماں کی گہرائی کو سمجھیے، جو کچھ ہے، کیا کچھ ہے، ابھی تک ادراک نہیں ہے. آپ کو معلوم ہے ابھی تک یہ جو دنیا آپ کی ہے، جس کو ہم بہت بڑی دنیا سمجھتے ہیں، کائنات میں ذرے سے بھی مختصر، ابھی تک ایکسپلورڈ نہیں ہے. کتنے مقامات ایسے ہیں جو ابھی تک ویل ایکسپلورڈ نہیں ہو سکے. تو اے حضرت انسان، یہ جو ماں ہم نے بیان کیا، جو کچھ ہے تیرے لیے مسخر کر دیا، تو تمام کی تمام اشیاء تو تیرے لیے ہیں، تو کس کے لیے؟ اب پلٹ کر سوال ہوگا، تو کس کے لیے ہے؟ جواب کیا ہوگا؟ اب اگر جواب یہ ہوا کہ یہ اشیاء میرے لیے ہیں اور میں ان اشیاء کے لیے، تو یہ ممکن نہیں ہے. تو افضل ہے، تیرے لیے تو انہیں خلق کیا ہے، تجھے ان کے لیے خلق نہیں کیا، ہے نا جواب. تو اب تجھے کس کے لیے خلق کیا ہے؟ کہا، جس قرآن میں ہم نے یہ اعلان کیا تھا نا کہ سخر لکم ما فی الارض جمیعا، وہیں پر ہم نے تجھے تیرا پتہ بھی بتا دیا تھا، انا للہ. ہم کس کے لیے ہیں؟ اللہ کے لیے. تجھے اپنے لیے پیدا کیا، للہ پیدا کیا، یعنی للہ یعنی تیرا کوئی بھی کام تیرا نہیں ہوگا. کس کے لیے ہوگا؟ اللہ کے لیے ہوگا. اور چونکہ تیرا ہر کام اللہ کے لیے ہوگا اور تیرے اختیار سے ہوگا، اسی لیے یہی وہ جوہر ہے تیرے اندر چھپا ہوا جو تجھے تمام مخلوقات سے افضل کر دیتا ہے. للہ، یہ جو للہیت ہے، یہ اصلاً انسان کو انسان بناتی ہے. بہت توجہ، کیونکہ اختیار کے ساتھ ہے نا. آپ نے کسی جانور کو خدا کی شان میں گستاخی کرتے ہوئے دیکھا ہے کیا؟ کبھی کچھ کافر جانور دیکھے ہیں؟ کوئی درخت دیکھا ہے کہ ہاں وہ درخت ہوتے ہیں وہ کافر ہوتے ہیں، اچھا یہ جو جمادات ہوتے ہیں یہ پتھر کافر ہوتے ہیں؟ ایسا ہے نہیں، تمام کے تمام. یسبح للہ ما فی السماوات و ما فی الارض، زمین و آسمان میں جو شے ہے اس کی تسبیح کر رہی ہے. جانتے ہیں، قرآن کہہ رہا ہے کہ یہ جو پرندے تم دیکھتے ہو نا، یہ اپنی تسبیح کو خوب جانتے ہیں. یہ پرندے تسبیح کر رہے ہیں، اور کس انداز سے؟ تم نہیں سمجھ رہے، تمہیں شعور نہیں ہے. میں یہ کہوں گا کہ آقا نے جب کنکر کو، اپنے کنکروں کو اپنے دستے مبارک پر اٹھایا تھا، تو وہاں لوگوں نے ان کی آواز سنی تسبیح کرتے ہوئے. بہت توجہ، تسبیح تو کر رہے تھے کنکر، میں یہ کہوں گا کہ لوگوں کی سماعت کو بلند کر دیا تھا کہ سنو، یہ پتھر بھی تسبیح کر رہا ہے. لیکن مسئلہ یہ ہے کہ یہ جمادات، یہ نباتات، یہ چرند، یہ پرند، یہ تسبیح کر رہے ہیں، تکویناً تسبیح کر رہے ہیں، اپنے اختیار سے تسبیح نہیں کر رہے. لیکن اے حضرت انسان، جب تو تسبیح کرے گا، بہت توجہ، تو یقیناً تیرے اندر ہم نے یہ جوہر رکھا ہے کہ تو اپنے اختیار سے تسبیح کرے، تو اپنے اختیار سے عمل انجام لائے. تو بس اب اگر تو جو عمل انجام دے رہا ہے خدا کے لیے، للہیت کے لیے، خدا کے لیے انجام دے رہا ہے، تو یقیناً اب تیرا مقام دیگر مخلوقات کے مقابلے میں اشرف قرار پائے گا. بس یہاں پر میں ایک اسٹیٹمنٹ دے دیتا ہوں، اور وہ یہ کہ انسان کا، ابھی میں کسی خاص مکتب فکر کی بات نہیں کر رہا، اب تو میں انسان کی بات کر رہا ہوں. اس کا مطلب یہ ہے کہ انسان کا کوئی بھی کام من اللہ اور الا اللہ کے بریکٹ سے باہر نہیں ہونا چاہیے. لا الہ الا اللہ، اس کو میں نے बच्चों को समझाने के लिए, जैसे ब्रैकेट ओपन ब्रैकेट क्लोज करते, लिल्लाह यानी मिनल्लाह और इलल्लाह, इन दो ब्रैकेट्स को याद रखिएगा, जो काम इनके बाहर अंजाम दिया जाएगा शिर्क होगा। मिनल्लाह खुदा की जानिब से, ये तमाम की तमाम अशिया जहां देखोगे किसकी जानिब से हैं, खुदा की जानिब से है। ये चरिंद किसने पैदा किए, अल्लाह ने। ये जमीनों को किसने खल्क फरमाया, अल्लाह ने। आसमानों को किसने बुलंद फरमाया, अल्लाह ने। ये तमाम की तमाम कायनात, ये तमाम की तमाम नेमतें जो अभी तुम गिन रहे थे कहां से आई, तो कहोगे मिनल्लाह, अल्लाह की तरफ से। अब सही हो गई बात, मिनल्लाह समझ में आ गया, खुदा की तरफ से है। ये तो थ्योरी हो गई ना, ये तो तुम सिर्फ देख रहे हो ना, हाँ ये भी खुदा की तरफ से, वो भी खुदा की तरफ से, मुशाहिदा कर रहे हो, एनालिसिस कर रहे हो। इस एनालिसिस के बाद नेक्स्ट स्टेप क्या है? अब आपने कोई काम करना शुरू किया, किसके लिए कर रहे हो? खुदा के लिए। इसका मतलब ये है इलल्लाह, तवज्जो है, मिनल्लाह इलल्लाह। अशिया को देखने का हुनर आया किसकी तरफ से, कहा खुदा ने दी है, खुदा ने दी है। ये जो काम कर रहे हो किसके लिए कर रहे हो? कहो जिसने दिया है उसी के लिए कर रहा हो। तुम्हारे एक्शंस इलल्लाह, तुम्हारे ऊपर नेमत मिनल्लाह। तो दिस इज द ब्रैकेट ओपन एंड ब्रैकेट क्लोज, शिर्क की हुदूद बयान कर दी मैंने, बस इसके बाद फिर शिर्क हो जाएगा। अगर मिनल्लाह के अलावा कोई और है एक्स वाई जी, शिर्क। काम किसके लिए कर रहे हो? कहा खुदा के लिए नहीं कर रहा, किसके लिए? फला के लिए कर रहा हूं, शिर्क। ठीक, शिर्क। किसी गैर के लिए, किसी गैर से ऐसी मोहब्बत की जो कि खुदा से की जाए, खुदा से करने वाली मोहब्बत किसी गैर से की जाए, क्या किया? शिर्क। कहा कितना बारीक फर्क है ना, हाँ, खुदा के लिए मोहब्बत करना, मोहब्बत करना भी तो किसके लिए? खुदा के लिए मोहब्बत करना। औलाद पर शफकत करना किसके लिए? परवरदिगार आलम ने जिम्मेदारी दी है खुदा के लिए औलाद पर शफकत करना, खुदा के लिए मखलूक खुदा से मोहब्बत करना। बहुत तवज्जो, खुदा के लिए मखलूक खुदा से मोहब्बत करना। अब वो एनजीओज और वो गैर मुस्लिम एनजीओज खास तौर पर जो ह्यूमन राइट्स का नारा लगाकर फकत ह्यूमन और ह्यूमन की बात करे, अगर वहां से खुदा को हटा दो तो फिर ये ह्यूमन और ह्यूमन भी बुत के तौर पर सामने आएगा। क्या कहा, आइए तशरीह कर दो। एक जमाना था कि जब बुत परस्ती होती थी, बच्चे मेरे सामने बैठे हुए हैं, बच्चों अगर मैं कहता हूं बुत, तुम्हारे जहन में क्या आया? जिन आया? नहीं, और क्या आया? बुत, जिनको पूजा करते थे। वो क्या था जिसको पूजते थे? पुतला होता था और मट्टी का माशा मुजस्मा होता था। ये देखे माशाल्लाह बच्चे जो हैं बेदार बैठे हैं। मट्टी का मुजस्मा, किसी ने कहा पुतला, किसी ने, ये सारे लकड़ी पत्थर के बुत आ रहे हैं, है ना। ये वो बुत हैं जो के खारिज में बुत हैं, जो दिख रहे हैं। ये बुत बुत क्यों कह, इनको बुत क्यों कहते हैं? नहीं, इनको बुत इसलिए कहते हैं कि ये तुम्हें खुदा तक पहुंचने से रोक रहे हैं, तुम खुदा तक नहीं पहुंच पा रहे इनके जरिए से, ये तौहीद की राह में रुकावट है। हर वो शय जो तुम्हें खुदा तक पहुंचने में माने हो जाए, रुकावट बन जाए, वो बुत है। तो चूंकि तुम्हें इन्होंने खुदा तक पहुंचने से रोक दिया, बुत है। बस ये डेफिनेशन याद रखना, जो शय तुम्हें उस तक पहुंचने से रोक रही है और खुद इलाह बन के सामने आ रही है, समझ जाना बुत है। अब अगर किसी के अंदर उसकी मैं इतनी बड़ी है कि अरे हम हैं हम, तो फिर ये इसका हम होना जो है वो क्या है? बुत है। अगर कोई ये कहे कि जनाब हम तो मजलिस में आए थे, हमारे लिए सामने पहली सफ में जगह नहीं रखी थी, हम वापस जा रहे हैं, गोया आप पहली सफ में बैठने आए थे या खुदा के लिए आए थे? अगर खुदा के लिए आए थे तो तुम्हें जहां जगह मिलती बैठ जाते, लेकिन तुम खुदा के लिए नहीं आए थे, अपने लिए आए थे। ये तुम्हारा अपने लिए आना बुत करार पाए। इस अपने ने तुम्हें खुदा से दूर कर दिया। बहुत तवज्जो, کتنی خاموشی سے شیطان نے حملہ کیا ہے، میں میری، یہ میری، ارے تم خود اپنے نہیں ہو، کوئی شے تمہاری کیا ہوگی، تم خود اپنے نہیں ہو، انا للہ، ہم تو اللہ کے لیے ہیں۔ بھائی جب تم خود اللہ کے لیے ہو تو تمہاری شے کس کے لیے ہے؟ اللہ کے لیے۔ تو بس جہاں پر یہ شے آ جائے اس انداز سے تو وہاں سے شرک شروع ہو جاتا ہے۔ جہاں خدا کے مقابلے پہ کوئی اگر اپنا اسٹیٹس ہی آ گیا، اپنا جاہو حشم سامنے آ گیا، اپنا رتبہ سامنے آ گیا، تو پھر یہ بھی بت قرار پائے گا۔ بہت توجہ، تو ہر کام کس کے لیے ہو؟ فقط اور فقط خدا للہیت کے لیے۔ اب پروردگار عالم نے کہا کہ میری طرف آؤ۔ اچھا اب میری طرف آؤ، کیسے آؤ؟ کہا وابتغوا الیہ الوسیلہ، اس کی راہ میں وسیلہ تلاش کرو۔ اچھا اس کی راہ میں وسیلہ تلاش کرو، یہ نہیں کہا کہ وجعلوا الیہ الوسیلہ، کہ اس کی راہ میں وسیلہ بناؤ، نا وسیلہ بنانے کا حق تمہیں نہیں ہے، وسیلہ تم نہیں بناؤ گے۔ کیوں؟ اس لیے کہ بہت توجہ رہے، اس لیے کہ خالق مخلوق کی ضرورت کو مخلوق سے پہلے اور مخلوق سے بہتر جانتا ہے۔ ایسا ہی ہے، مخلوق، یعنی دو، میں نے دو باتیں کہی ہیں، مخلوق کی ضرورت کو خالق مخلوق سے پہلے اور مخلوق سے بہتر جانتا ہے۔ تو اس کے لیے کیا ضروری ہے؟ کون طے کرے گا؟ پروردگار۔ وسیلہ ضروری ہے، اگر تو وسیلہ ضروری ہے تو اس کا ادراک تمہیں پہلے ہوگا یا خالق کو پہلے ہوگا؟ خالق کو پہلے ہوگا۔ تو اب یہ بتاؤ کہ تم یہ جو وسیلہ بنانے کا پھر اختیار ہوا، یہ تمہیں ہونا چاہیے یا خالق کو ہونا چاہیے؟ خالق کو ہونا چاہیے۔ تو خالق نے اعلان بھی یہی کیا ہے کہ وابتغوا، تم تلاش کرو، بنایا ہم نے ہے، تم تلاش کرو گے اس کی راہ میں وسیلہ، الیہ الوسیلہ۔ اور وہ وسیلہ بھی کیسا ہوگا؟ الیہ الوسیلہ ہوگا، ایسا ہوگا جو تمہیں حتماً وہاں لے جائے گا، یعنی ہم سے ملا دے گا۔ پھر بات وہی للہیت کے لیے آ گئی، بس پروردگار عالم نے ان وسیلوں کو ہمارے لیے قرار دیا ہے، اور ہم نے الحمدللہ، جو میں نے اپنی مجلس کا آغاز کیا، کیا الحمدللہ الذی جعلنا من المتمسکین بالقرآن الکریم وبولاية امیر المؤمنین وائمة المعصومین علیہم السلام۔ درود پڑھے محمد علیہ وسلم۔ تو آئمہ اطہار علیہم السلام خدا کے تک لے جانے کے لیے ایک بہترین وسیلہ قرار پائے ہیں۔ قرآن کریم ایک بہترین وسیلہ قرار پایا کہ جس کے متمسک رہ کر، یہ ثقلین بہترین وسیلہ قرار پائے کہ جن سے متمسک ہو کر انسان اپنے کمال کی منزلوں کو طے کر سکتا ہے۔ لیکن جہاں پروردگار نے ان وسیلوں کا تذکرہ کیا، وہاں ایک اور اہم نقطہ بھی بیان کیا، کہا یا اہل الکتاب، اگرچہ آیت اہل الکتاب سے مخاطب ہے، یعنی ان لوگوں سے کہ جن کے اوپر کتاب اتاری گئی ہے، ان میں وہ تمام اقوام شامل ہیں کہ جن کے اوپر کتاب اتاری گئی ہے، لیکن خصوصیت کے ساتھ یہ آیت ان کے لیے بیان ہو رہی ہے کہ جن کو انجیل عطا کی گئی تھی، ان کی قوم کے لیے بات ہو رہی ہے۔ اور کہا گیا یا اہل الکتاب، اے اہل الکتاب، لا تغلو فی دینکم، اپنے دین میں غلو نہ کرنا۔ یہ بہت اہم نقطہ ہے، اے اہل کتاب، اپنے دین میں غلو نہ کرنا۔ یعنی کہ یہ غلو کی اصطلاح جو ہے، یہ خود قرآن میں موجود ہے، پروردگار عالم نے بیان کیا۔ کہا ولا تقولوا، اچھا اب سوال پیدا ہوتا ہے غلو کیا ہے؟ تو میری بات کہیں ضائع نہ جائے، بہت توجہ سے سنیے گا کہ قرآن کا لفظ ہے تو قرآن کے لفظ کا معنی کہاں سے لیں گے؟ اگر غیر قرآن سے معنی لیں گے بھٹک جائیں گے، کیونکہ قرآن ہے زندہ، जिंदा की शरह जिंदा ही कर सकता है, जिंदा की शरह मुर्दा नहीं कर सकता। मेरे और आपकी डिक्शनरी में जो अल्फाज हैं वो हमारे यहाँ आम बोल चाल के अल्फाज हैं, ये मुर्दा अल्फाज हैं कुरान के मुकाबले में। कुरान जिंदा है, मोजज़ा है, तो मोजज़े की शरह के लिए मोजज़ा ही लाना पड़ेगा। तो अब अगर कहा कि ला तगलू फी दीनकुम, अपने दीन में गुलू ना करना, तो परवरदिगार ये भी बतला दे गुलू क्या है। तो अल कुरान युफस्सिलु बाज़हु बाज़, कुरान का बाज़ हिस्सा बाज़ हिस्से की शरह बयान कर दिया करता है। और वो किस अंदाज से, अगले ही टुकड़े के अंदर गुलू की डेफिनेशन आ गई। कहा वला तकूलू अलल्लाहि इल्लल हक, ये डेफिनेशन है, सबसे मुख्तसर डेफिनेशन। कहा कि देखो वला तकूलू, नहीं कहो अलल्लाहि इल्लल हक, खुदा के लिए कोई ऐसी बात ना करना जो हक ना हो। अगर ऐसी कोई बात कही जो खुदा, अब वो क्या बात है जो खुदा के लिए की जाए, वो दो अंदाज से बात की जाती है। नंबर वन कहते हैं कि देखो इन्नमल मसीहु ईसा इब्न मरियम रसूलुल्लाही व कलिमतु, देखो जो ईसा मसीह हैं वो ईसा इब्न मरियम, जो मरियम के बेटे ईसा हैं वो रसूल अल्लाह हैं और अल्लाह का कलिमा है। दो अल्फाज कौन है ये, कहा रसूल अल्लाह है, अल्लाह के रसूल है और उसका कलिमा है। इसका मतलब वो कहने वाला कुछ कह रहा था और ऐसा कुछ कह रहा था कि अल्लाह ने कहा कि खबरदार गुलू ना करो और अल्लाह के लिए ऐसी बात ना बोलो कि जो हक नहीं है। तो वो कहने वाला कह क्या रहा था, कह रहा था कि लक्का, अब ये मायदा के अंदर बयान किया, ये जो मैंने आयत पढ़ी वो मैंने सूरह निसा की 171 की आयत पढ़ी थी। 171 की आयत को मिला दीजिए सूरह मायदा की 72 नंबर की आयत से, तो पता चलेगा कि सामने वाला कह क्या रहा था। कह रहा था लकद कफर लजीन कालू इन्नल्लाह हुवल मसीह इब्न मरियम, कहने वाला कह रहा था कि वो लोग यकीनन काफिर हो गए। कुरान ने उनके स्टेटमेंट को भी नकल किया और उनके कुफर का भी ऐलान कर दिया। कहा लकद कफर लजीन कालू इन्नल्लाह हुवल मसीह इब्न मरियम, कहा कि उन्होंने कुफर किया कि ये कह दिया कि जो मसीह हैं वो अल्लाह है। यानी और परवरदिगार ने जवाब क्या दिया, परवरदिगार ने कहा कि ऐसी बात ना कहो खुदा के लिए कि जो हक नहीं है, ईसा इब्न मरियम जो है वो रसूल अल्लाह है। यानी उन्होंने रसूल अल्लाह को मुकाम से उठाकर उलूहियत तक ले गए, इलाह बना दिया। परवरदिगार ने कहा खबरदार गुलू ना करो, तो गुलू की डेफिनेशन समझ में आ गई। गुलू यानी किसी मखलूक को इलाह करार दे देना या अल्लाह का मखलूक में हुलूल का नजरिया कायम कर देना गुलू करार पाता है। बस लुगत में गुलू का जो लफ्ज है उसमें हद से गुजर जाना माना लिया जाता है, हद से गुजर जाना। ये मैंने लुगत में बयान किया, यानी कि डिक्शनरी खोलोगे तो गुलू का मतलब होगा हद से गुजर जाना, लेकिन मेरी तकरीर इस्तिलाह गुलू के ऊपर है। इस्तिलाह में गुलू किसे कहेंगे, इस्तिलाह में गुलू का मतलब होगा कि उलूहियत और रबूबियत तक किसी को पहुंचाना। तो उलूहियत और रबूबियत तक पहुंचाना गुलू का इस्तिलाही माना है, और फिर वो तमाम के तमाम कवानीन के जो के गुलू करने वाले पे लागू हो जाते हैं वो फिर ऐसे शख्स पर लागू हो जाएंगे। जैसे कुरान ने कहा कि लकत कफरा, उन्होंने कुफर कर दिया, काफिर हो जाएगा शख्स, नाजिस हो जाएगा अगर ये इस्तिलाहन कोई गुलू कर रहा हो। मतलब एक बच्चा है उसने मैट्रिक किया है और मैं कहूँ क्या कहने, इन्होंने पीएचडी कर लिया है और बहुत काबिल हो गए, मैंने उनकी हैसियत से उनको बढ़ाया है, तो लुगत में गुलू कहलाएगा कि उनका मुकाम मैट्रिक का था, आपने पीएचडी का वैल्यू उसको दे दिया है। लुगवी एतबार से गुलू है, इस्तिलाही एतबार से गुलू नहीं। बहुत तवज्जो, क्योंकि हम हर एक के ऊपर टैग लगा देते हैं ना, गुलू का टैग हर एक पे नहीं लग सकता। किसी की हैसियत को बुलंद करके बयान कर देना फ़कत गुलू नहीं होगा, ये लुगत में गुलू होगा। लेकिन इस्तिलाह में गुलू कब होगा? कि जब मैं खुदा ना खास्ता किसी मखलूक को उलूहियत और रबूबियत तक पहुँचाऊँ, ये गुलू है। और इस गुलू के बाद इंसान काफिर हो जाता है, नजिस हो जाता है। अगर मुसलमान था तो निकाह फासिक हो जाता, टूट जाता है, और मतलब बहुत सारे मसाइल फिर आगे के जन्म ले लेते हैं। तो अर्ज़ ये कर रहा था कि माल मसीह इब्न मरियम इल्ला रसूल कद खलत मिन कबल रसूल, ईसा इब्न मरियम जो हैं वो तो रसूल हैं और इनसे पहले भी बहुत से रसूल भेजे गए हैं, ये भी उन्हीं में से एक रसूल हैं, तुम क्यों इन्हें इलाह बना रहे हो? ईसाइयों में एक गिरोह था जो कि कहता था कि खुदा खुद ईसा के रूप में आ गया है, इनमें हलूल कर गया है। ठीक है, खुद एक गिरोह तो बेटा करार देता था, लेकिन एक गिरोह कहता था नो ही हिमसेल्फ इज़ अ गॉड। तो उनके लिए परवरदिगार आलम ने आयत, तो चुनाचे वाज़े रहे कि हकीकी शिया किसी दौर में भी जो जो अहले बैत अलैहिस्सलाम, मैं ये बातें मैं क्यों कर रहा हूँ यहाँ पर, ये बातें मैं इसलिए कर रहा हूँ कि बहुत सारे मकामात पर ऐसा हुआ, ऐसा देखा गया कि ख़ास तौर पर जब बनू अब्बास का तकरीबन शुरू का दौर, अब बनू उमैया का आखिरी दौर है और बनू अब्बास का ये दरमियान का दौर है, यहाँ पर कई फितनों ने जन्म लिया है, और कुछ फितनों को तो यकीनन उगाया गया था। किया क्या गया? बहुत तवज्जो कि जो अहले यूँ समझ लीजिए कि अहले बैत अलैहिस्सलाम से मुतमस्सिक लोग थे, जिन्हें आप शिया कहेंगे, उन लोगों से मुतनफ़िर करने के लिए लोगों को कुछ ऐसे नज़रियात ईजाद किए गए कुछ लोगों के ज़रिए, और उनको ऐसा पहचनवाया गया कि देखो ये शिया है। और ये टैक्टिक्स जो है ना, ये आज भी राइज है, जैसे कि दिखाया जाता है, आप देखें कि जनाब इस्लामिक मिलिटेंट्स हैं और जनाब ये मुजाहिदीन हैं, तालिबान के तौर पे दिखाया जाता है कि ये कौन है, ये दहशतगर्द हैं और ये इस्लामिक मिलिटेंट्स हैं, तो गोया मुकदमा इस्लाम के ख़िलाफ़ चलाया जाता है। और जिसको आप कहते हैं जिहाद, तो उस जिहाद का तसव्वुर ही गोला बारूद और दहशतगर्दी आती है। ये उगाया गया है, यानी कि जिस तरह से सब जानते हैं अमेरिका और इसराइल ने कितनी रकम खर्च की है इनको उगाने के लिए, और फिर यकीनन जब इनसे काम ले लिया और इनके ज़रिए से इंतशार फैला दिया, अब उन्हीं के ऊपर गोलाबारी करना शुरू की। ठीक है, बहुत सारे मामले शुरू हुए, सब दुनिया जानती है किस तरीके से उसने मशरिक़ वस्ता का क्या हाल किया, किस तरीके से उसने इराक़ में क्या हाल किया, किस तरीके से वो जो है वो आहिस्ता आहिस्ता अफ़गानिस्तान और इस रीजन में आया है। तो ये सब बैन है, जानते हैं कि जिनको खुद उगाया अब उन्हीं को मारने के लिए तुम आ रहे हो, और कितने और मसाइल भी जन्म ले रहे हैं। तो बिल्कुल इसी तरीके से उस दौर में भी कुछ लोगों को उगाया गया था और शियों की फहरिस्त में डाला गया, और फिर उनके अकायद को ऐसे बयान किया गया कि ये अहले शिया, ये अहले तशी हैं, ये शिया हैं। तो अब इससे दो काम हुए, वो अहले तसन्नुन जो इनसे करीब थे वो दूर होने लगे, एक बात, और जब दूर होने लगे ये अकेले होने लगे, जब अकेले होने लगे तो कहा देखो इनके अकायद ऐसे हैं, ये कुफरी अकायद हैं, तो इनका कत्ल जो है वो मुबाह। तो फिर अगर किसी शिया का घर जलता था तो फिर कोई आवाज़ नहीं उठती थी कि नहीं ये तो हैं ही ऐसे। आइए आज की माहौल में देखिए क्या हो रहा है, आज भी ऐसा ही हो रहा है। आपको कुछ क्लिप्स दिखाए जाते, आपको कुछ दिखाया जाता, देखो ये फलां मेंबर से शिरक हो गया, उस मेंबर से कुफर हो गया, और वाकई ऐसा नज़र भी आया, कहा देखो ये है और ये तमाम ऐसे हैं, और जब ये तमाम ऐसे हैं तो इनके ऊपर कुफर का फतवा लगा दीजिए। ऐसा है कि नहीं है? बिल्कुल वही टैक्टिक्स जो बनी अब्बास ने शुरू की वो आज भी हमें नज़र आ रही है। लेकिन अल्हम्दुलिल्लाह जो हकीकी शिया हैं वो कभी भी अपने ट्रैक से डी ट्रैक नहीं हुए हैं। चुनाचे दीन में गुलू करना यानी कि क्या, यानी एक तरफ इंसान का मकाम रबूबियत और उलूहियत की हद तक पहुंचना, तो दूसरी तरफ से मकाम उलूहियत और रबूबियत का मायार इस हद तक नीचे गिरा देना कि खालिक को मखलूक के बराबर ला खड़ा करना। बहुत तवज्जो, गुलू में दो ही काम हुए ना, गुलू में एक काम तो ये हुआ कि जो मखलूक थी उसको उठाकर आपने खालिक की जगह पर रख दिया, और दूसरा काम क्या हुआ, खालिक का मकाम नीचे आ गया। तो इसीलिए परवरदिगार ने जहाँ शुरू किया कहा कि देखो खुदा के लिए ऐसी बात ना करो जो हक ना हो, कहाँ खालिक कहाँ मखलूक, तुमने खालिक को कहाँ लेकर आगे खड़ा कर दिया, वहाँ मकाम गिराया, और मखलूक को तुमने वहाँ उठा के रख दिया कि जहाँ जो कि उसका मकाम नहीं था। तो ये गुलू में दोनों चीज़ें छुपी हुई होती हैं। तो दीन में गुलू, तशबीह और तजसीम, दो अल्फाज दे रहा हूँ आपको, दीन में गुलू तशबीह اور تجسیم کا باعث بنتی ہے. یعنی کہ اگر میں کہوں کہ خدا کسی شخص میں حلول کر گیا ہے تو گویا اب اس کا ہاتھ نہیں ہے, اللہ کا ہاتھ ہے. اب پھر وہ کہے گا اللہ کا جسم ہے, اللہ کا چہرہ ہے, اس طرح کی بات. بہت توجہ, بہت ساری القابات ذہن میں آ رہے ہوں گے اور شاید سوالات بھی آ جائیں گے, تو پھر وہ کیا ہے اور وہ کیا ہے. بہت توجہ رہے, بہت توجہ, بہت توجہ. خدا جسم و جسمانیت سے مبرہ ہے, اس کا کوئی ہاتھ نہیں ہے, اس کا چہرہ نہیں ہے, اس کا جسم نہیں ہے, اس کا جسم نہیں ہے, اس کا چہرہ ہی نہیں ہے. وہ تو چہرے کو خلق کرتا ہے, وہ تو جسم کا خالق ہے, وہ تو مخلوق کو خلق کرنے والا ہے. ٹھیک ہے, بہت توجہ. اب میں بتاتا ہوں کہ غلو کہاں شروع ہو جاتا ہے اور توحید کہاں تک رہتی ہے. بہت توجہ رہے. وَمَا رَمَيْتَ اِذْ رَمَيْتَ وَلَكِنَّ اللَّهَ رَمَى, جو تم نے پھینکا تم نے نہیں پھینکا, اللہ نے پھینکا. رسول اللہ نے ایک فعل انجام دیا, خدا نے کہا کہ یہ جو تم نے فعل انجام دیا ہے نا, تم نے نہیں دیا ہے, یہ اللہ نے فعل انجام دیا ہے. وَمَا رَمَيْتَ اِذْ رَمَيْتَ, کتنا پیاری, یہ جملہ کتنا پیارا ہے. وَمَا رَمَيْتَ, تم نے نہیں پھینکا, اِذْ رَمَيْتَ, جب پھینکا, وَلَكِنَّ اللَّهَ رَمَى, بلکہ اللہ نے پھینکا. نسبت, یہ لوگ جو تمہارے پاس آتے ہیں نا بیعت کرنے کے لیے, ید اللہ علی فوق ایدیہم, اللہ کا ہاتھ ان کے ہاتھ کے اوپر ہوتا ہے. ہاتھ تو رسول اللہ کا ہوتا تھا, قرآن کہہ رہا ہے نہیں رسول اللہ تمہارا ہاتھ تھوڑی ہے, یہ اللہ کا ہاتھ ہے ان کے اوپر. بہت توجہ, اللہ کا ہاتھ ان کے اوپر ہے. یعنی کہ کیا, اگر کوئی دین خدا اختیار کرنے کے لیے اپنی ایمان کا اقرار کرتا ہے اور اوتھ لیتا ہے, بیعت کرتا ہے, تو کس کے سامنے بیعت کرے گا؟ یقیناً جو حجت زمان ہوگا اس کے سامنے آ کر بیعت کرے گا. رسول اللہ کون ہے؟ حجت زمان ہے, حجت زمان ہے, تو خدا یعنی کہ توحید کے نمائندے ہیں, حجت زمان ہے. اگر تمہیں توحید کا کلمہ بلند کرنا ہے, اور رسول اللہ کی بارگاہ میں اور کہو اشہد ان لا الہ الا اللہ, تو اب جو وہاں سے جو ہاتھ آئے گا وہ کس کا ہاتھ ہے؟ یقیناً رسول اللہ کا ہاتھ ہے. لیکن چونکہ تم خدا کے دین کے اوپر لپیک کہہ رہے ہو, تو گویا خدا کا ہاتھ ہے تمہارے اوپر, تو گویائیت کے ساتھ ہے. یعنی رسول اللہ کا کوئی بھی فعل ان کے لیے نہیں ہے, خدا کے لیے ہے. ابھی تم نے کہا تھا کہ تم کس کے لیے ہو, انا للہ, ہم خدا کے لیے ہیں. وہ شخص کے جس کا کوئی فعل اس کے لیے نہ ہو, خدا کے لیے ہو, یہ ہاتھ اس کے لیے نہ ہو, خدا کے لیے ہو, تو پھر کس کا ہاتھ کہلائے گا؟ اس کے لیے. یعنی کہ اصل میں یہ ید للہ, عین للہ, لسان للہ, اللہ کے لیے زبان, اللہ کے لیے ہاتھ, اللہ کے لیے عین. یہ للہیت کی منزل ہے. ایک بات, دوسری بات یہ کہ اگر کسی ذات کو دیکھ کر آپ کو خدا کی معرفت ہو جائے, یعنی کہ خدا پہچانا جائے کسی کو دیکھ کر, تو پھر کیا کہلائے گا؟ تو پھر بھی اصطلاح میں ہم یہی کہیں گے گویا ایسا ہی ہے وجہ اللہ. بہت توجہ. مثلا مولا علی کا ایک القابات میں سے ایک لقب ہے وجہ اللہ. اس کا کیا مطلب ہے؟ جوان جانتے ہیں الحمدللہ, اب تو واقعتاً بچوں سے مخاطب ہوں. یعنی مولا علی کا کیا, مولا علی کا چہرہ جو ہے اللہ کا چہرہ ہے. ہاں, کس روایت میں لکھا ہوا ہے؟ بہت توجہ, اب تو بڑوں سے بھی کہہ رہا ہوں, کہاں لکھا ہوا ہے کہ ان کا چہرہ اللہ کا چہرہ ہے؟ یعنی ہم نے تو آج تک یہی سنا ہے. جائیے, مجھ پہ یقین نہ کیجئے, ابھی جائیے اور حدیث کی کتابیں کھولیے اور مولا علی کے مناقب میں جا کے دیکھیے. مولا علی کو وجہ اللہ لقب دیا ہے. آپ وجہ اللہ ہیں, یعنی مولا علی کا چہرہ وجہ اللہ نہیں ہے, مولا علی کی ذات وجہ اللہ ہے. فرق ہے, فقط چہرہ وجہ اللہ نہیں ہے, ذات وجہ اللہ ہے. یعنی کہ کیا, یعنی ایسی ذات ہے کہ جس کی اگر معرفت ہو جائے خدا کی معرفت ہو جاتی ہے. ایسی ذات ہے کہ جس کی معرفت ہو جائے تو پھر وہ وہاں پر رکتا نہیں ہے, وہ لقاء اللہ, خدا تک پہنچ جاتا ہے. اور یہی وسیلہ ہوتا ہے کہ جو کہ فرش سے اٹھا کر عرش پہ لے جاتا ہے. انبیاء علیہ السلام کا کام یہی ہے, ائمہ اطہار کا کام یہی ہے. چنانچہ غلو کی قرآنی تعریف, خدا کے بارے میں حلول کا عقیدہ رکھنا اور دین میں غلو کا باعث بنتا ہے. کیونکہ خدا کا کسی انسانی جسم میں حلول کرنا یا کسی جسم میں سما جانے کا لازمہ یہ ہے کہ شخص بھی الوہیت کے مقام پر فائز ہو جاتا ہے، یہ خلاف توحید ہے۔ دین اسلام کے اعتقادی مسائل میں جتنے انحرافات ظاہر ہوئے ہیں ان میں سے ایک غلو اور غالیوں کا ظہور ہے۔ غالی وہ لوگ ہیں جو پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، مولا علی اور دوسرے ائمہ اہل بیت علیہم السلام کی الوہیت اور خداوند متعال کا ان کے جسم میں حلول کے عقیدے کے قائل ہیں، یعنی کہ اللہ جو ہے وہ معاذ اللہ علی کے جسم میں آ گیا تھا، یا علی جو ہے اگر یہاں نظر آ جائے تو علی ہے اور نظر نہ آئے تو اللہ ہے، اس طرح کے جملے کہہ کر جو عام سادہ لوشیاں ہیں ان کو بہکا دیتے ہیں کہ اگر نظر آ جائے تو علی ہے، یعنی کہ خدا مجسم ہو جائے، یعنی عقلاً خدا کا مجسم ہونے کے قائل ہیں کہ اگر خدا مجسم ہو جائے تو یوں ہو جائے گا۔ اللہ اکبر۔ غالیوں کی ابتدا کب سے ہوئی صحیح معنی میں؟ تو وہ ہمیں نظر آتا ہے پانچویں امام کے دور میں، پانچویں امام سے ایک قول نظر آتا ہے درود پڑھے محمد والے محمد پر، زرارہ بن اعین بہت ہی ہونہار شاگرد ہیں امام کے، امام محمد باقر فرماتے ہیں کہ آپ نے فرمایا اللہ تعالیٰ، اب بہت توجہ رہے، امام کسی شخص کو پہچانوا رہے ہیں، امام فرماتے ہیں اللہ تعالیٰ بیان یا بنان، سننے والے کو اشتباہ ہوا ہے کہ امام نے کیا نام لیا تھا، بیان نام لیا تھا یا بنان نام لیا تھا، کہا کہ اللہ بیان یا بنان پر لعنت کرے، کہا بنان نے میرے باپ پر جھوٹ اور افترا باندھا ہے، میں گواہی دیتا ہوں کہ میرے باپ علی ابن الحسین عبد صالح ہیں، عبد ہیں، ائمہ علیہ السلام نے عبد ہونے کو فخر قرار دیا، یہاں تک کہ رسول اللہ کو بھی جب آپ گواہی دیتے ہیں نماز کے آخر میں تو یہی کہتے ہیں واشہد ان محمد عبدہ و رسولو، سب سے پہلے گواہی آپ عبد ہونے کی دیتے ہیں، عبد ہو، یہ معراج ہے انسانیت کی، مخلوق افضل مخلوق کون ہے، انسان، اس مخلوق کی افضل ترین منزل کا نام کیا ہے، عبد، بہت طبعا، یعنی کہ اگر بشر کو اس کی معراج پر دیکھنا ہو تو وہ عبد کہلائے گا۔ تو مولا علی فرماتے ہیں کہ میرے لیے فخر ہے اپنے لیے کہ میں تیرا بندہ ہوں، اب اپنے اب کہلانے میں فخر فرماتے تھے۔ تو امام نے کیا فرمایا کہ خدا لعنت کرے اس کے اوپر، میرے بابا جو تھے وہ عبد صالح تھے، وہ الہ کہہ رہا تھا، وہ غلو کر رہا تھا، آپ نے کہا خدا لعنت کرے۔ اس کے بعد ہم نے دیکھا کہ اچھا یہ کون شخص تھا، یہ جو بنان تھا، بنان بن سامان تمیمی، یہ غلات کا سرغنہ تھا، پانچویں امام کے دور میں سے سر اٹھا لیا تھا، اور اس کے پیروکار کو بیانیہ کہا جاتا تھا، اس کا نام بنان بن سمیعان فہدی اور تمیمی آیا ہے، امام چوتھے امام اور پانچویں امام کے دور میں یہ شخص رہا ہے۔ تو یہاں سے ہمیں باقاعدہ غلو کا عنصر جو ہے وہ نظر آنا شروع ہو جاتا ہے۔ پانچویں امام فرماتے ہیں کہ ابو الخطاب اس کے اصحاب اور اس لعنت کرے، ابو الخطاب اس کے اصحاب پر خدا لعنت کرے، اور کہا کہ اور اس بارے میں توقف کرنے والوں اور شک کرنے والوں پر بھی خدا لعنت کرے۔ امام نے ایک شخص کا نام لیا ابو الخطاب، اور کیا کہا، کہا کہ اللہ اس ابو الخطاب پہ لعنت کرے، پانچویں امام کے دور میں موجود ہے وہ شخص، اور کہا جو اس کے اصحاب ہیں ان پر بھی خدا لعنت کرے، اور جو ان کے لعنت کرنے میں شک کرے ان پر بھی خدا لعنت کرے۔ اتنا سخت رویہ ائمہ علیہم السلام کا غلو کے بارے میں رہا ہے، مطلب اگر میں یہ کہوں کہ تمام مسائل میں سے غلو ایک ایسا فتنہ تھا کہ جس کے لیے ائمہ علیہم السلام نے بہت ہی سخت رد عمل دکھایا ہے تو یہ غلط نہ ہوگا کہ سب سے زیادہ سخت رویہ جو ہمیں نظر آتا ہے وہ غلو کے بارے میں نظر آتا ہے ائمہ علیہم السلام کا۔ تو امام فرماتے ہیں کہ اے علی، اپنے صحابی سے کہتے ہیں اے علی ان پر لعنت کرنے میں کوتاہی نہ کرو، بتحقیق اللہ تعالیٰ نے ان پر لعنت کی ہے، उसके बाद उन्होंने कहा कि फिर रिवायत तवील है, मुख्तसर करूँ, ये अबुल ख़ताब मोहम्मद बिन मकलास बिन राशिदी ये कूफा का रहने वाला था, मतलब कूफे में भी गुलू की जड़ें पकड़ना शुरू कर दी थी उस ज़माने के अंदर। शेख मुफीद ने गालियों के बारे में कुछ इस अंदाज़ से लिखा है कि गलात, गालियों की जमा गलात, यानी कि जो गुलू करते हैं, इस्लाम का दिखावा करने वाले लोग हैं जिन्होंने अमीरुल मोमिनीन और उनकी औलाद पाक के सिलसिले में उलूहियत और नबूवत का की नस्बत दी है। बहुत तवज्जो, इनके नज़रियात मुख्तलिफ औकात में कुछ ना कुछ डिविएट हुए हैं, क्योंकि एक सही नज़रिया तो नहीं है, कहते ना झूठ के पैर नहीं होते। तो बसा औकात ये क्या कहते थे, कहते थे कि इमाम जो है वो इला है, मतलब आसमान में इला कोई और है और ज़मीन का इला तो ये है, और जब ये ज़मीन का इला है तो हम कौन हैं, कहा हम इनके नबी हैं। अब खुद नबी बन जाते थे और वो इला, इमाम इला हो गए और ये उनके नबी हो गए, और फिर ये इनके जो पैरोकार होते थे वो फिर इनके जो है वो असहाब कहलाया करते थे। ये भी एक अजीब नुक्ता नज़र हो गया था, और उसके बाद वो जो कह दें वो ठीक हो जाता था। एक काम और करते थे, बहुत तवज्जो, ये अमल से दूर करते थे, ये शरीयत से दूर करते थे, तहारत से दूर करेंगे उस दौर के अंदर भी, और कहेंगे कि नहीं ये जो, क्योंकि खुदा के मुकाबले पर आ गए हैं ना, तो खुदा के कवानीन से डेविएशन के लिए कहेंगे नहीं तुम्हें ज़रूरत नहीं है, ये करने की ज़रूरत नहीं है, ये नज़रिया डाला गया था। तो इसीलिए आइमा अलैहिस्सलाम ने ख़ास तौर पर अपने शागिर्दों को तैयार किया। मसलन आठवें इमाम ने अपने तकरीबन 330 असहाब के नाम तो मैं खुद पढ़ चुका शागिर्दों के, उनमें से अली बिन महदियार हैं, 35 किताबें लिखी उन्होंने, 35 बुक्स, ही इज़ द राइटर ऑफ 35 बुक्स। और वो किताबों के नाम क्या हैं, कहाँ, किताबुल हज, किताबुल सौम, किताबुल सलात, किताबुल निकाह, गौर कर रहे हैं किताबों के नाम, तमाम के तमाम किताबें जो हैं वो फ़िक़ से मुतालिक हैं, मतलब कि उन दौर में जो जिसे फ़िक़ कहते हैं, जिसे इस्लामी अहकामात कहते हैं, उससे इन लोगों ने लोगों को दूर किया था। तो आइम्मा के असहाब ने उन पर पूरी पूरी किताबें लिख डाली। उसके बाद फिर अल्लामा मजलिसी फरमाते हैं कि उन्हें खुदा के नाम से पुकारा, गुलू क्या है, कहा गुलू ये है कि आइम्मा अलैहिस्सलाम को खुदा के नाम से पुकारा जाए, या इबादत और परस्तिश में उन्हें खुदा का शरीक करार दिया जाए, या खिलकत और रिस्क को उनसे मुतालिक जाने, या ये एतिकाद पैदा करें कि खुदा उनमें हुलूल कर गया है, या कहें कि वो खुदा की तरफ से इल्हाम के बग़ैर इल्म गैब से आगाह हैं, या आइम्मा अहले बैत अलैहिस्सलाम को पैगम्बर जाने, या तसव्वुर करें कि उनकी शनाख्त और मारिफत हमें खुदा की इबादत से बेनियाज करके हर किस्म के फ़राइज़ इलाही से मुस्तगनी कर देती है। ये तमाम के तमाम बातें उन्होंने लिखी। तो यानी इसमें एक जुमला यहाँ पर आया कि अल्लाह के इल्हाम के बग़ैर इल्म गैब का हामिल जाने। अगर किसी शख्स ने ये दावा किया कि वो इल्म गैब जानता है मुस्तकिलन खुद, ये शिर्क है। कोई इल्म गैब नहीं जानता खुदा के इज़्ज़न के बग़ैर, खुदा आलिमुल गैब है। अगर कोई आपसे पूछे कि एक हस्ती कौन है कि जो आलिमुल गैब है, तो वो फ़कत और फ़कत खुदा की ज़ात है, खुदा ही आलिमुल गैब है। वो अपने बंदों में से जिसे चाहे गैब का इल्म देता है। तो अब अगर किसी बंदे के पास इल्मे गैब है तो उसका मंबा क्या है, खुदाए वाहिद, खुदाए वाहदहु ला शरीक। तो लेकिन अगर कोई ये कहे कि नहीं ये खुदा के मुकाबले में गैब जानता है, खुदा ने तो ऐसा नहीं किया है लेकिन ये कर देगा, अब देखें खुदा से ना मिले तो इनसे ले लो, क्या मतलब, मैंने कितनी ख़तरनाक बात कही है, जो खुदा से ना मिल सके वो इनसे ले लो, यानी ये जो देंगे वो खुदा के मुकाबले पे देंगे, खुदा तो कहेगा नहीं मैं नहीं दे रहा, लेकिन ये कहेंगे कोई मसला नहीं है मैं दे देता हूँ। अल्लाह अकबर, मुझे बताइए खुदा के मुकाबले पे कौन आ सकता है, ऐसा है कि नहीं है। और ये चीज़ बहुत ही आराम आराम से डाली जाती है, खुद आपके यहाँ बैनर्स में लगी हुई होती है, और हद तो यह है कि करबला की पिक्चर भी लगी हुई है और उसके बाद ये जुमला लिखा हुआ होगा, जो खुदा से ना मिले वो इनसे ले लो। अल्लाहु अकबर, ये क्या है, यानी ये जो देंगे वो खुदा के मर्जी के मुताबिक नहीं देंगे। خدا کہے گا نہیں میں نہیں دے رہا، وہ کہیں گے کوئی مسئلہ نہیں ہے میں دے دیتا ہوں. خدا کے مقابلے پہ دینے والا کون ہے جو کہ خدا کے مقابلے پہ دینے والا ہے؟ یہ شرک ہے، یہ شرک ہے. خدا کے مقابلے پہ، مقابلے کا مطلب کیا ہوتا ہے کہ ٹھیک ہے تم نہیں دے رہے میں دے دیتا ہوں، یعنی میں جو دے رہا ہوں اپنے پاس سے دے رہا ہوں. یہ تمہارا پاس کیا تمہارا ہے؟ کیا تم خود اپنے ہو؟ تو جو دے گا وہ خدا ہی تو دے گا، تم تو وسیلہ بنو گے درمیان میں. بہت توجہ دیکھیں کس انداز سے ڈیویٹ کیا جاتا ہے. غالیوں کے کچھ عقائد، میرے پاس وقت تو بچا نہیں ہے، ویسے کتنا وقت رہ گیا ہے؟ 5 منٹ 10 منٹ رہ گئے. ٹھیک ہے، 10 منٹ میں جتنا میں بیان کر سکا. غالیوں کے کچھ عقائد ہیں، بیان کرتے ہیں کہ غالیوں کے کچھ عقائد بیان کر رہا ہوں. پیغمبر کو اور امیر المومنین کو، آئمہ کو، الوہیت اور ربوبیت کا عقیدہ رکھنا کہ وہ الہ ہے اور خدا ان میں حلول کر گیا ہے، یا وہ خود الہ ہیں، ظاہر ہو گئے ہیں تو یہ بن گئے ہیں، شرک ہے. یہ عقیدہ رکھنا کہ پیغمبر اسلام، امیر المومنین اور آئمہ علیہ السلام کو کائنات کی تدبیر اور چلانے کا اختیار حاصل ہے، یعنی خلقت اور رزق ان سے متعلق ہے. بہت توجہ، یعنی وہ مستقلاً اس کائنات کی تدبیر چلانے کے اوپر جو ہے وہ خدا نے ان کو وہ دے دیا ہے، تفویض کر دیا ہے. اس کو کہتے ہیں ویسے تفویض. یہ غلات کی ایک فرقہ ہے جس کو مفوضہ کہا جاتا ہے، 8ویں امام کے دور کے اندر یہ ہوئے تھے اور امام نے لعنت فرمائی ان کے اوپر. تفویض کسے کہتے ہیں؟ یعنی کہ خدا کا اختیار، خدائی اختیار کسی مخلوق کو دے دینا، ٹھیک ہے، اور مخلوق اس اختیار کو مستقلاً خود استعمال کرے خدا سے ہٹ کر. ایک جملہ کہتا ہوں، شاید انشاءاللہ آسان کر دوں. بہت توجہ رہے، بہت توجہ رہے، میری طرف توجہ کو مرکوز کیجیے گا، مشکل جملہ کہنے جا رہا ہوں، بہت یاد رکھیے گا. اگر کوئی شخص یہ کہے کہ میں مستقلاً، یہ جو میرے ہاتھ میں تسبیح ہے اس کا ایک دانہ فقط، اگر کوئی شخص یہ کہے کہ میں مستقلاً اس دانے پر ولایت رکھتا ہوں، میں مستقلاً اس دانے پر تصرف رکھتا ہوں، یہ شرک ہے. ٹھیک، کتنا باریک نقطہ ہے نا. لیکن اگر کوئی یہ عقیدہ رکھے کہ فلاں ہستی خدا کے اذن سے کائنات کے اوپر تصرف رکھتی ہے، یہ عین توحید ہے، یہ عین توحید ہے. کائنات پر تصرف رکھتی ہے خدا کے اذن سے، عین توحید ہے، اور مستقلاً اس دانے پہ جو ہے وہ تصرف رکھتی ہے، شرک ہے. یہ جو لفظ مستقلاً ہے نا، یہ گڑبڑ ہے، یہ بتانا تھا. مستقلاً کا مطلب ہوتا ہے ڈسکنٹینیو رہ کر، کہ خدا کا کوئی کام نہیں ہے اس ولایت کے اوپر یا اس قوت کے اوپر، یہ شرک ہے. کوئی شے خدا کے مقابلے پر نہیں ہے، یہ عقیدہ رکھنا شرک ہے. لیکن خدا کے اذن سے کسی شے پر تصرف رکھنا، یہ عین توحید ہے. اگر یہ اشارہ کرے اور چاند ٹوٹ جائے، حیرت نہ کرنا. اگر یہ درخت کو اشارہ کرے، درخت چلتا ہوا آ جائے، حیرت نہ کرنا. اگر یہ خدا، اچھا نہ صرف یہ، ان سے پہلے کہ انبیاء ما سبق، اگر یہ عصا کو دریا پر مار دے اور دریا میں شگاف پڑ جائے، حیرت نہ کرنا. تصرف رکھتے ہیں، ولایت رکھتے ہیں، اس کو ولایت کہتے ہیں. بھائی دریا پر عصا مارا تھا تو جگہ بنی تھی نا، یا دو رکعت نماز پڑھ کر ہاتھ اٹھائے تھے اللہ تعالیٰ دریا میں شگاف کر دیں. بہت توجہ، یہ عصا کا مارنا کیا ہے؟ فعل پیغمبر ہے. اس فعل پیغمبر کے اگینسٹ میں دریا نے کیا کیا؟ پھٹ کر الگ ہو گیا، جگہ دے دی اس نے. کیوں؟ اس لیے کہ اس عصا کے پیچھے جو ہے ہاتھ کس کا ہے؟ حجت خدا کا، حجت زمان کا. تو وہ حجت زمانہ خدا کے اذن سے تصرف رکھتا ہے اشیاء کے اوپر، یہ ہو سکتا ہے، یہ عین توحید ہے، یہ شرک نہیں ہے. لیکن اگر کوئی مستقلاً انہیں خدا کے مقابلے پہ تصور کر لے، یہ شرک ہے. بس آئمہ اہل بیت نے غالیوں کے بارے میں شدید موقف اختیار کیا ہے. میں بہت ہی اختصار کے ساتھ چند جملے امام حسن عسکری علیہ السلام کی آپ کے سماعت میں. آپ علیہ الصلاۃ والسلام نے، بس انتہائی 5 منٹ آپ کے لوں گا، آپ علیہ الصلاۃ والسلام نے دو کام کیے. یہ جو اہل غلو تھے، یہ شیعوں کی صف میں داخل ہو چکے تھے اور اپنے آپ کو شیعہ کہتے تھے. تو امام علیہ الصلوۃ والسلام نے ان کا رد کیسے کیا؟ پانچویں امام سے رد شروع ہوتا آپ نے دیکھ لیا, پانچویں امام ہے, چھٹے امام, ساتویں امام, سب سے زیادہ اقوال آپ کو چھٹے امام کے ملیں گے کیونکہ اس وقت یہ بالکل پیک پہ پہنچے ہوئے تھے. پھر ساتویں اور آٹھویں امام کے دور میں ان کے اقوال ملیں گے. گیارہویں امام نے کیا کام کیا؟ گیارہویں امام نے اپنے حقیقی شیعوں کو ان سے الگ کر لیا. ایسی حد فاصل جس کہتے ہیں نا, ایسی ایک لکیر کھینچ دی کہ کوئی غالی اپنے آپ کو شیعہ نہیں کہہ سکتا تھا. بہت توجہ, امام نے کیا فرمایا؟ سب سے پہلے تو آپ نے حقیقی شیعوں کو ان منحرف غالیوں سے دور رکھا, اور جیسا کہ مفضل کو چھٹے امام نے فرمایا تھا, کہا تھا کہ اے مفضل, لا تقعدهم ولا تواكلهم ولا تشاربهم ولا تصافحهم, کہ اے مفضل ان کے ساتھ تم کھڑے نہ ہو, ان کے ساتھ تم کھاؤ نہیں, ان کے ساتھ پیو نہیں, ان کے ساتھ مصافحہ تک نہ کرو. یہ مفضل کو کہا تھا کہ ان لوگوں کے ساتھ نہ ملنا. کہتے تھے وہ اپنے آپ کو کہ ہم بہت چاہنے والے ہیں اور ان کی فضائل بیان کرتے تھے, لیکن فضائل کرتے 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 الوہیت تک پہنچاتے تھے. امام نے کہا خبردار, اپنے جوانوں کو خاص طور پر کہا, احذروا علی شبابکم الغلات, بہت دور رکھو اپنے جوانوں کو ان غلات سے. کیوں؟ کہتے ہیں لا یفسدونہم, کہیں وہ ان کو بگاڑ نہ دیں, جوانوں کو دور رکھو ان سے. فَإِنَّ الْغُلَاتَ شَرُّ خَلْقِ اللَّهِ, بے شک جو غلات ہیں وہ اللہ کی بدترین مخلوق ہیں. يَسْغَرُونَ عَظْمَتَ اللَّهِ, اب دیکھو مجھے افسوس کے ساتھ کہنا پڑ رہا ہے کہ کیا کروں, یہ امام کے جملے ہیں لیکن جب ان کو سنتے ہیں نا, اور واقعتاً کچھ جگہوں کے اوپر کچھ ناعقبت اندیش لوگ اس طرح کی بات کر رہے ہوتے ہیں تو افسوس ہوتا ہے. کہتے ہیں یسغرون عظمت اللہ, اللہ کی عظمت کو گراتے ہیں. وہ لوگ کون ہیں؟ اللہ کی عظمت کو گراتے ہیں. خدا نہیں دے رہا, کوئی مسئلہ نہیں, میں دے دیتا ہوں. عظمت گر گئی نا, بہت توجہ. دیکھو ان کا جو امام آشکار کر رہے ہیں, بیان کر رہے ہیں, جو خدا کی عظمت کو گراتا ہوا نظر آئے تو کون ہوگا وہ غالی. وَيَدْعُونَ الرَّبُوبِيَّةَ لِلْعِبَادِ اللَّهِ, اور جو اس کے بندے ہیں ان کے لیے وہ رب کا نظریہ لے کر آتے ہیں. یہ دو کام کریں گے, خدا کو گرائیں گے اور بندے کو بڑھائیں گے اوپر, خدا تک لے جائیں گے. یہ پہلے تو امام علیہ السلام نے کہا کہ شیعۃنا, ہمارے شیعہ کون ہیں؟ اب امام الگ کرے. امام حسن عسکری علیہ السلام نے کیا کام کیا؟ امام نے اپنے شیعوں کو ان غلات سے کاٹ کر الگ کر دیا. اور کیا کہا؟ اب امام نے سٹیٹمنٹس دینا شروع کیے. امام نے کہا کہ شیعتنا, ہمارے شیعہ کون ہیں؟ وہ جو کہہ رہے تھے نا کہ ہم شیعہ ہیں, نہیں نہیں یہ شیعہ نہیں ہے, ہمارے شیعہ تو وہ ہیں, ہم الذین یتبعون آثارنا ویطیعون فی جمیع عوامرنا ونواحینا, کہ ہمارے شیعہ وہ ہیں کہ جو کہ ہمارے آثار کی پیروی کرتے ہیں اور ہمارے عوامر یعنی کہ ہمارے احکامات کی اطاعت کرتے ہیں. جن چیزوں کو ہم منع کرتے ہیں وہ اس سے رک جاتے ہیں, جن کا ہم حکم دیتے ہیں وہ فقط وہی انجام دیتے ہیں, یہ ہمارے شیعہ ہیں. اور پھر امام فرماتے ہیں کہ ومن خالفنا فی کثیر, جو بہت سی چیزوں کی مخالفت کرے, مما فرض اللہ, جو اللہ نے فرض کی ہے, فلیس من شیعتنا, وہ ہمارے شیعوں میں سے نہیں ہے. انہوں نے احکامات کو معطل کیا تھا, یہ نماز کے قائل نہیں تھے, یہ بہت سارے حلال اور حرام کو نہیں مانتے تھے. بہت توجہ, ان کے عقائد اتنے بگڑ گئے تھے کیونکہ یقیناً وہ خود اس منزل پر پہنچ گئے تھے کہ اب ہمیں ضروری نہیں, ہمارے لیے کوئی ضرورت نہیں ہے کہ ہم جو ہے وہ ان کاموں میں مشغول ہوں. تو امام نے اس طرح سے اپنے شیعوں کو کاٹ کر الگ کر دیا. اس کے بعد پھر کچھ لوگ ایسے ہوتے ہیں معاشرے میں جو کہ مقدس نما ہوتے ہیں, اس دور کے اندر بھی تھے. اس میں ایک شخص کا نام آتا ہے, امام نے, احمد نام تھا اس کا, امام نے کہا, اچھا وہ بہت ہی جسے کہتے ہیں نا اللہ والا, کہ بھائی مسجد میں ہے اور وہ تو بات بھی نہیں کرتے, اور وہ کہتے ہیں کہ بھائی آپ یہ کیا حکومت کیا کر رہی ہے, ہمارا کیا واسطہ حکومت سے, ہم تو بس یہ ادھر بیٹھیں گے تسبیح اٹھائیں گے. امام نے, گیارہویں امام نے لکھ کر توقی بھیجی اور کہا احذروا الصوفی المتصنع, कहा कि रियाकार सूफी से दूर रहो। रियाकार सूफी यानी इमाम अलैहिस्सलाम के मुकाबले पे अगर कोई कहे कि अरे हमारा क्या वास्ता ये हुकूमत के काम है, हम तो अल्लाह, रियाकार सूफी रियाकार है। इमाम को अगर कोई ये समझाए कि इमाम आपका क्या काम है इस हुकूमत से, घर में बैठी है, हम तो दुआ पढ़ते हैं, हम फलाना ये करते हैं और इस तरह अंदाज से, हुकूमत तो गंदी चीज़ है, आप तो मुकद्दस हैं, ये इमाम को समझाए कोई आकर, इमाम रियाकार सूफी से दूर रहो। तो इमाम ने जो है वो यकीनन दीन का मुकम्मल ज़ाब्ता हयात का चेहरा मुआशरे के सामने किया है। फिर एक शख्स है जिसका नाम है उरवा बिन याहिया, 11वें इमाम के दौर में है। उरवा बिन याहिया इसको दहकान के नाम से भी याद किया जाता था, इमाम के बारे में गलत तसव्वुरात फैला रहा था। इमाम ने उस पर लानत फरमाई नाम लेकर कि खुदा लानत करे उरवा बिन याहिया पर कि वो हमसे वो बातें मंसूब करता है जो हमने नहीं कही हैं। हसन बिन मूसा खशाब, अब मैं बयान कर रहा हूँ, ये तो इमाम अलैहिस्सलाम के खुतबात है ना, अब जो बात बयान कर रहा हूँ वो मुझे जितने लोग सुन रहे हैं यहाँ बैठे हुए और जितने लोग मुझे देख रहे हैं अपने घरों में बैठे हुए, उन तमाम की जिम्मेदारी बयान कर रहा हूँ। इमाम अलैहिस्सलाम ने फ़कत खुतबात नहीं दिए इस अंदाज से, इमाम ने लोगों को तैयार किया और माशरे ने उनका यानी कि जो हकीकी इमाम के चाहने वाले थे शागिर्द, उन्होंने इमाम का कैसे साथ दिया। हसन बिन मूसा खशाब इमाम के शागिर्द हैं, उन्होंने एक किताब लिखी अर्रदु अलल वाकिफिया, 8वें इमाम के दौर में ये पैदा हुए थे और उनके अंदर भी कुछ इस किस्म के नज़रियात मौजूद थे, उन्होंने पूरी एक किताब लिखी उनके रद्द में। इमाम के शागिर्द हैं, तैयार किसने किया है, इमाम ने शागिर्दों को तैयार किया, इन्होंने पूरी किताबें लिख डाली उनकी रद्द में। उन्होंने कहा अर्रदु अलल वाकिफिया। इसी तरह से हुसैन बिन अशकैब समरकंदी हैं, उन्होंने एक और किताब लिखी थी, खैर वो गालियों के ख़िलाफ़ नहीं थी लेकिन अर्रदु अलल ज़ैदिया, उनके लिए एक किताब लिखी थी, वो भी इमाम के शागिर्द हैं। इसके बाद ये मासूमा कुम, बीबी मासूमा कुम के मज़ार के मुतवल्ली खादिम और ख़िदमत गुजार भी रहे थे। उसके बाद फिर ये समरकंद चले गए थे और वहीं पर फिर ये आखिर वक्त तक रहे। मोहम्मद बिन अली बिन हमज़ा इमाम के एक और शागिर्द हैं, इन्होंने कई किताबें लिखी इन गुमराह कुन नज़रियात की रद्द में। यानी इमाम अलैहिस्सलाम क्या चाहते हैं, इनके शागिर्द कौन है, यानी इमाम अलैहिस्सलाम से कसब फैज़ करने के बाद फिर घर में नहीं बैठना है, जो इमाम से लिया है उसको बयान करना है। और उन्होंने इन गालियों की रद्द में, इन नज़रियात की रद्द में किताबें लिख डाली इमाम की मौजूदगी में, इमाम की ताईद में। इस वक्त आपके और मेरे इमाम पर्दे गैब में हैं, 1442 हिजरी में। इस वक्त अगर कोई शख्स उठे और ऐसे नज़रियात हमारे जवानों में फैलाए, मुझे बताओ इमाम ज़माना से जो हम रोज़ दुआए अहद पढ़ते हैं, इस अहद में एक अहद और भी बांधना होगा, मौला आपकी तरफ कोई ऐसे नज़रियात मंसूब करे मेरे होते हुए तो नहीं हो सकता। अब उसकी रद्द में आप बयान दीजिए, उसकी रद्द में आप किताब लिखिए, उसकी रद्द में इमाम अलामात बयान कर रहे हैं अपनी शियों की। आखिरी रिवायत बयान कर रहा हूँ। इमाम ने कहा कि देखो अगर पहचानना चाहते हो हमारे शिया कौन है तो सुन लो, अलामातुल मोमिन खमसन, हमारे मोमिन की जो अलामत है 5 हैं। बहुत तवज्जो, 11वें इमाम शियों की पहचान बयान कर रहे हैं, मोमिन के उनवान से बयान कर रहे हैं लेकिन असलन शियों की पहचान है। कहा 5 अलामत हैं, कौन सी अलामत? अच्छा अब आपके और हमारे यहाँ अलामत कौन सी हैं किसी को पहचानने के लिए, हैं कि ये क्या होगा, ये ऐसा होगा, हाथ में क्या पहना होगा, पैर में क्या पहना होगा, हाँ, और एक ख़ास अंदाज का हुलिया बनाया हुआ होगा, ये आपकी और मेरी पहचान हो सकती है। इमाम की पहचान क्या है, इमाम कैसे पहचानते हैं? इमाम ने कहा कि 5 अलामात बता रहा हूँ, देख लेना, जिस शख्स में वो समझ जाना हमारा शिया है, हमारा मोमिन है। क्या कहा? कहा सलातुल अहदा वल खमसीन, 51 रकत यौमिया नमाज पढ़ना, एक दिन में 51 रकत नमाज। दूसरी ज़ियारतुल अरबईन, अरबईन की ज़ियारत करना। तीसरी व तख़त्तम बिल यमीन, दाहिने हाथ में अंगूठी पहनना। व ताफ़ीर अल जबीन, खाक पर सजदा करना। वल बिल जहरे बिस्मिल्लाहिर रहमानिर रहीम, नमाज में बिस्मिल्लाह बुलंद आवाज़ से पढ़ना। یہ پانچ علامات جس شخص میں دیکھو سمجھ جانا مومن ہے. امام علیہ الصلوۃ والسلام نے پانچ علامات جو بتائی ہیں اس کے اندر سے بسم اللہ الرحمن الرحیم بالجہر پڑھنا نماز سے متعلق ہے, خاک پر سجدہ کرنا نماز سے متعلق ہے, اور 51 رکعت یومیہ نماز پڑھنا نماز سے متعلق ہے. پانچ میں سے تین نشانیاں نماز سے متعلق ہیں. اب مجھے بتاؤ کہ جو نماز کی اہمیت بھی کو ختم کر رہا ہو وہ امام کا شیعہ ہے یا غالی؟ پانچ نشانیوں میں سے تین نشانیاں نماز کی ہیں, اور وہ جو دو نشانیاں رہ گئی ہیں اس میں بھی زیارت اربعین آتی ہے, یہاں زیارت پڑھو دو رکعت نماز پھر آ جائے گی. ائمہ اہل بیت کو نماز سے دور کیسے کر سکتے ہو؟ ممکن نہیں ہے, ممکن نہیں ہے. بس عزیزو, جس انداز سے ان شاگردوں نے امام کے لیے کام کیا ہے اس انداز سے, آخری جملہ کہہ رہا ہوں, خدا معلوم یہاں کہا ہے یا نہیں کہا ہے, لیکن ایک اشارہ دیتا ہوا چلا جاؤں گا. خدا معلوم بعد میں ملاقات ہوتی ہے نہیں ہوتی ہے, حالات کا کچھ اندازہ نہیں ہے. بہرحال لیکن بہت توجہ رہے, دعائے عہد پڑھتے ہیں یا نہیں پڑھتے؟ سب پڑھتے ہیں نا. آپ کو معلوم ہے دعائے عہد جو 40 دن پڑھتا ہے, تو اب اگر ان خدا نخواستہ اس کی زندگی میں امام کا ظہور نہ ہوا اور وہ مر گیا اور مرنے کے بعد امام کا ظہور ہوا تو اللہ قبر سے اس کو نکال لے گا, اور کس انداز سے اٹھے گا؟ کہا کفنی شاہرن سیفی مجردن وقناتی ملبین دعوت الداعی, کہ میں کیسے اٹھوں گا اس انداز سے کہ کفن میرا کھچا ہوا ہوگا, تلوار میرے ہاتھ میں ہوگی, نیزہ میرے ہاتھ میں ہوگا, اور پکارنے والے کی آواز کے اوپر لبیک کہوں گا. مجھے ایک جواب دیجئے, بس یہاں ختم کر رہا ہوں, ایک سوال کر کے جا رہا ہوں, یہ بتاؤ, بہت توجہ, ذمہ داری کو سمجھو, یہ بتاؤ یہ قبر میں جب لٹایا تھا تو نیزہ اور تلوار کے ساتھ لٹایا تھا؟ جب تم کہہ تو یہی رہے ہو کہ جب میں اٹھوں گا تو کفن کھینچا ہوا ہوگا, سمجھ میں آتا ہے کہ کفن کھینچا ہوا ہوگا, کفن پہن کر لیٹے تھے, یہ ہاتھ میں تلوار ہوگی اور نیزہ ہوگا. تلوار اور نیزہ, مجھے نہیں یاد کہ وادی حسین میں قبر میں تلوار اور نیزہ رکھا جاتا ہے. تو یہ جو قبر سے نکلو گے تلوار اور نیزہ لے کے اٹھو گے, یعنی کہ کیا؟ اچھا ایک اور بات بھی سمجھ میں نہیں آ رہی, ایک ہاتھ میں تلوار ہے ایک ہاتھ میں نیزہ, عموماً جب لڑنے جاتے ہیں تو ایک ہاتھ میں تلوار ہوتی ہے دوسرے ہاتھ میں ڈھال ہوتی ہے, تمہاری ڈھال نہیں ہے, تم نے اپنی ڈھال کا تذکرہ نہیں کیا, تم نے دوسرے ہاتھ میں نیزہ لے لیا. ایک ہاتھ میں تلوار تو سمجھ میں آ گئی, نیزہ دوسرے ہاتھ میں لیا ہے, یعنی کہ کیا؟ تلوار اور نیزے میں فرق کیا ہے؟ تلوار قریب کے دشمن کے لیے ہوتی ہے, نیزہ دور کے دشمن کے لیے ہوتا ہے. کہ اے امام زمان, اب یہاں پر توجہ رہیے, میں نے اس پورے فقرے میں کہیں پر ڈھال کا تذکرہ نہیں کیا, اس کا مطلب یہ ہے کہ ڈھال کون ہے؟ ارے تم خود ڈھال ہو, کس کے لیے؟ امام زمان کے لیے. اے امام زمان, آپ پر کوئی قریب سے وار کرے گا میں تلوار سے وار کروں گا, کوئی دور سے وار کرے گا میں نیزے سے وار کروں گا, میں خود آپ کے لیے ڈھال بن جاؤں گا. یہ جو امام زمان کے لیے ڈھال کا بننا ہے, اصلا دعائے عہد میں کہہ کیا رہے ہو؟ امام سے عہد کر رہے ہو, امام کوئی ضرب تو لگا کے دکھائے آپ کے اوپر. اب اگر کوئی امام کے نظریات سے ڈیویٹ کرے گا, اگر قریب کا دشمن ہوگا اس کے اوپر بھی وار کروں گا, دور کا دشمن ہوگا اس پر بھی وار کروں گا. اے امام زمان تنہا نہیں چھوڑوں گا. بس عزیز و دعا ہے امام زمان علیہ الصلوۃ والسلام کے وسیلے سے کہ ہمیں امام کے حقیقی چاہنے والوں میں قرار دے. پروردگار تجھے واسطہ محمد اور اہل بیت محمد علیہ الصلوۃ والسلام کا, ہمیں تعلیمات محمد اور اہل بیت محمد علیہ الصلوۃ والسلام کی حقیقی اور معنویت کے ساتھ ان کو اوپر عمل کرنے کی توفیق عنایت فرما. پروردگار امام زمان علیہ الصلوۃ والسلام بالکل ویسے ہی ہیں جیسے ہم چاہتے ہیں, پروردگار ہمیں ایسا بنا دے جیسے ہمارا امام زمان چاہتا ہے. پروردگار امام زمانہ کے دل کو ان کے ظہور کے ذریعے سے شاد اور خوشنود فرما, ہمیں ان کے آواز اور انصار میں سے قرار دے. ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين.